आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.6 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जङ्गलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
नेपाल आदिवासी जनजाति महासंघ
विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो अटुट हुने गर्छ मानिसहरू प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसैलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो परिरहेको छ मानव जीवन सङ्कटमा पर्ने खतरा रहेको छ रीतिरिवाज चालचलन रहन सहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको स्थानमा सङ्कट उत्पन्न हुने त होइन यस्ता प्रश्न पनि जीवितै छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनु पर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्य रहेको छ आजको कार्यक्रममा हामीले आदिवासी जनजाति महासंघका दुई महिला उपाध्यक्ष मनमाया छन्त्याल र चिनीमाया माझीज्यूसँग अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन आदिवासी अधिकार परिरहेको असर आदिवासी ज्ञान सिप परम्परा दस्तावेजीकरण महिलाको भूमिका जैविक विविधतामा योगदान लगायतका विषयमा गरिएको कुराकानी प्रस्तुत गर्दैछौ साथै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर 5 का नर्मिता कुलुङ तथा लोचन कुलुङ राईसँगको फेङ्गा फुर्का मुर्चुङ्गा लगायतका सामग्री बनाउने तालिमपछिको अनुभव सुनाउँछौं कार्यक्रमलाई अगाडि बढाऊ नेपाल आदिवासी जनजाति महासंघकी महिला उपाध्यक्ष मनमाया छन्त्यालसँग गरिएको यो कुराकानीबाट
नमस्कार यहाँलाई स्वागत छ
धन्यवाद नमस्ते हजुर
यहाँलाई बधाई पनि छ अहिले तपाईँ जस्तै दिदी बहिनीहरू पनि उपाध्यक्षमा आउनुभएको छ यहाँ पनि निर्वाचित हुनुभयो
हजुर एकदमै धन्यवाद
यो अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन जुन पोखरामा पनि यो तालिममा पनि यहाँले केन्द्रीय कमिटीले पनि वाच गर्नुभयो तपाईँहरू हेर्नुभयो यो भन्नाले चाहिँ कसरी बुझ्ने महिलाको दृष्टिकोण कति महत्त्वपूर्ण हुन्छ
अधिकारको कुरा गर्दाखेरि हरेक आयस्रोतदेखि लिएर अब वन जङ्गलको कुरा गरौँ खोला नालादेखिको कुरा गरौँ हरेक क्षेत्रमा चाहिँ भूमिका चाहिँ महिलाको हुन्छ देख्दाखेरि अब महिलाले केही पनि गरे छैन जस्तो हुन्छ जुनसुकै कुरा अब चाहिँ महिलाको पुरुषको जत्तिको हुन्छ उत्तिकै महिलाको हुन्छ अब ज्ञान सिपको कुरा गरौँ होइन अब रानी पाखेहरू बुनतुनको कुरा गरौँ, जन रक्सी हामीले घरेलु उत्पादन जन रक्सीहरूको मर्चहरूको कुरा गरौँ, धेरै उत्पादनहरू धेरै उहरू चाहिँ पुरै महिलाकोमा भर पर्छ कि।
ज्ञान सिपहरू कसरी आर्जन भयो?
हाम्रो पुर्खाहरू अझै बढी वैज्ञानिक हुनुहुँदो रहेछ भन्ने मलाई लाग्छ, किनभने हामी त छन्ताल जाति, छन्ताल जातिको त पुरानो पेसा भनेको त मुख्य गरेर खानी खन्ने पेसा हो। माटो सुँगेर खानी कहाँ छ भनेर पत्ता लगाउनु हुन्थ्यो अरे कि, माटो सुँगेर। अहिलेको वैज्ञानिकको मान्छे हामी भन्दा त पहिलेको हाम्रो पुर्खाहरूको त एकदमै ठुलो वैज्ञानिक हुनुहुँदो रहेछ।
अब हामीले फलाम खानी पनि खन्या छौँ, तामा खानी पनि खन्या छौँ भन्ने कुरा बाजेहरूबाट सुन्छौँ होइन, तपाईँहरूको पालामा झन् धेरै सुन्नुहुन्थ्यो होला।
हाम्रो विशेष गरेर तामा खानी, त्यसपछि सिसा खानी र फलाम खानी, विशेष हाम्रो चाहिँ तामा खानी हो। भेजा भनेर चाहिँ कर तामाकै कर तिरिने रहेछ पहिले, अनि एकदम बढी राज्यले चाहिँ एकदम बढी महँगो भेजा तिराइसकेपछि खानीहरू सकिँदै सकिँदै गयो। अब तुरुन्तै एउटा खानी सक्यो, अर्को खानी खन्नको लागि त्यो खोज्नलाई धेरै टाइम लाग्ने, अनि उतातिर राज्यलाई कर धेरै तिर्नुपर्ने, त्यसले गर्दाखेरि हाम्रो पुर्खाहरूले त्यसलाई त्यो पेसालाई चाहिँ बिस्तारै छोडेर चाहिँ कृषि र पशुपालनतिर लागेको देखिन्छ।
जीवित परम्पराहरू रहिरहेकै छन् नि होइन, हामी कतिको चना खाउँछौँ हाम्रा त्यो कला संस्कार संस्कृति हाम्रा परम्परा सिप।
मेरो जन्मथलोको हेर्दाखेरि चाहिँ सामुदायिक वन भनेर चाहिँ एउटा वनलाई चाहिँ त्यो घोषणा गरेको छ, बागलुङको तमनखोला गाउँपालिका वडा नम्बर 5 खुङखानीमा। त्यो बाहेक एउटा विकासको नाममा विनाश भने जस्तै यातायात गाडीको बाटो चाहिँ जुन हुनुपर्ने भन्दा अब फरक फरक बाटो खन्दै गर्दाखेरि भोलि गएर चाहिँ पहिरोहरू जाने यताउता खतरा हुन्छ कि भन्ने समस्या छ। मेरो बिहा गरेको घर चाहिँ तमनखोला गाउँपालिका वडा नम्बर 2 कतेरीमा पर्छ। कतेरी गाउँभन्दा माथि यस्तै दानामा आलुबारी छ कि, बराताल, बराताल छ। त्यो बरातालमा चाहिँ अहिले हाम्रो इन्डियनको टिमहरू पनि पुग्नु भए, बरातललाई चाहिँ शक्तिको आधारमा मानिन्छ र त्यो क्षेत्रलाई चाहिँ पर्यटन क्षेत्र बनाउनको लागि त्यहाँका स्थानीय बासिन्दाहरू चाहिँ एकदमै लागि पर्नु भएको छ र त्यहाँको स्थानीय सरकारले पनि सक्दो सहयोग गरेको अवस्था छ। वैशाखको 1 गते चाहिँ एकदमै ठुलो मेला लाग्यो, वर्षिनी मेला लगाउने र त्यो बरतालको चाहिँ प्रचार प्रसार गर्ने चाहिँ भइरहेको छ।
जल जमिन जङ्गल व्यवस्थापनमा महिलाको परम्परागत कार्यहरू परम्परागत भूमिकाहरू कस्ता रहने रहेछ?
जल जङ्गल र जमिन भनेपछि त आदिवासी जनजातिहरूको अब जङ्गल छ, जल छ, जमिन छ, हाम्रो हामी छौँ। यदि त्यो छैन भने हाम्रो कुनै पनि त्यहाँ अस्तित्व रहँदैन, किनकि हाम्रो संस्कृति भनेको उनीहरूसँग जोडिएको छ। अहिले अल्लो भनेर चिनिन्छ, उता हाम्रो गाउँमा त पुवा भन्छ, पुवा वर्षै ठुलो सिस्नु पनि भन्छ। त्यो वर्षमा चाहिँ एकपटक फुकाइन्छ र कति दिन 2 दिन 3 दिनको मेद राखेर चाहिँ फुकाउने, अनि त्यो समयभित्र काट्ने, अनि त्यसपछि फेरि त्यसलाई बन्द गर्ने, फेरि अर्को वर्ष काट्ने त्यस्तो। अनि त्यसको चाहिँ हाम्रो चाहिँ उति बेला चाहिँ बोराको चलन नहुँदाखेरि थैलो फाँचो आटो पिठो राख्नको लागि, अन्नहरू राख्नको लागि फाँचो चाहिँ ठुलो हुन्छ बोरा जस्तै, थैलो चाहिँ सानो सानो हुन्छ। गाडा भन्छ आजकल यहाँ यतातिर भाङ्रा भन्छ, उता हाम्रो ठेस भाषामा चाहिँ गाडा भन्छ, गाडा बनाउने लगाउने चलन थियो। वन जङ्गलमा त चाहिँ अब अलिअलि थाहा पाउँदाखेरि हाम्रो बाहरूले चाहिँ जडीबुटी खन्ने, जडीबुटी खन्ने, त्यो जडीबुटीलाई घरमा ल्याएर सुकाउने, त्यो सुकाइसकेपछि बुटललाई त्यति बेला बतौली भन्ने त्यहाँ पुऱ्याएर बेच्ने, अनि नुन चामल घरमा आवश्यकता के हो ती कुराहरू लिएर आउने त्यस्तो हुन्छ। त्यसै गरी अब खोला नालाको कुरा गरौँ भने माझीकै कुरा भयो होइन, अब माझी र खोलाको सम्बन्ध कति रहेछ, उहाँहरूको अब आय आर्जन सम्बन्धको चाहिँ कुरा हुने रहेछ, राज्यलाई योगदान दिएको सम्मको कुरा आयो। अब हुलाकेहरूलाई चाहिँ ढुङ्गा तारेर चाहिँ हुलाकेहरूले चाहिँ चिठी यता र उता आदान प्रदान गरेको कुरा भयो। हाम्रो चाहिँ गाउँमा ढोका भन्ने साग हुन्छ, तुसा हुन्छ, अब आय आर्जनको लागि चाहिँ अब चुइया हरू भयो, आवश्यक पर्ने सामग्रीहरू घरमा बनाइन्छ भने अब कतिपयले त अब त्यो बुनेर डोको ठुन्ची ठुन भन्छ, मान्द्रो भन्छ, चेत्रो भन्छ, तिनीहरू चाहिँ बुनेर बिक्री गर्ने अझै पनि हाम्रो लामेला भन्ने ठाउँमा त एकदमै राम्रो राम्रो ठुन ठुन्चीहरू बन्छ। त्यहाँको ठुन्ची भनेपछि एकदमै राम्रो हुन्छ। साउनको 1 गते साउने सौराती दोस्रो मानचान भनेर मनाइन्छ, त्यति बेला चाहिँ हामीले चराको मासु र माछा चाहिँ चढाउनै पर्ने
अनिवार्य।
अहिले चाहिँ चराको त अब वन जङ्गलहरू मासिँदै गए। पहिला त हामी सानसानो हुँदा त फर्के भन्ने हुन्थ्यो, काठको यसरी नुङ्गाएर अनि ढाको राखेर अनि थाप्ने, अनि त्यही फर्केमा अनि कति चरा लाग्ने क्या हाम्रो आलुबारीतिर। अनि अनिवार्य त्यो चरा अनि माछा रक्सी चनाउनै पर्ने, अनि हरियो सागसब्जी जे सुकै होस् त्यो अब त्यस्तो थियो। अनि अहिले आएर चाहिँ अब वन जङ्गलहरू मासिँदै गयो, हामीले त्यो चरा अब खोजेर अब त्यो मार्न सकिन्न, त्यसले गर्दा त्यो संस्कृति हराएको छ, संस्कार हराएको छ, त्यो भइराखेको छ।
कला संस्कृतिहरू कुनै त्यस्तो हराउने चिन्ता छ कि छैन? हामीले आफैले बुन्ने दिदी बहिनीहरूले लगाउने खालको कपडाहरू वा पुरुष दाजुभाइ बाजुबाजे लगाउने खालको त्यो कपडाहरू त्यस्तो मनसँग भन्दैन र राडी पाखी काम्ला अनि त्यो कम्बलको भेटाको उनको जस्तो कोट जस्तो कस्तो के भन्नुहुन्छ?
नयाँ पुस्ताहरूले चाहिँ बसाइसराई गर्दै काठमाडौँतिर पोखरातिर आउने गर्दाखेरि एकदमै नयाँ पुस्ताहरूले सिक्न नखोजेको अवस्था छ। तर हाम्रो हामीभन्दा अलिक माथिको पुस्ताहरूले चाहिँ अहिले गाउँमा त अरू खेती किसान गर्न नसक्ने हाम्रो बजेहरू उहाँले त किसानै कोही कोहीले त त्यही अपनाउनु भएको छ। किनभने धागो काट्ने बुन्ने बेच्ने एउटा हरेउलाको त अब कालोमा छ भने त 20,000-22,000, सेतोमा छ भने सेतो अनि त्यो बिच बिचमा तर्का राखेको छ भने 14-15,000 त्यस्तो पर्छ। अनि उहाँले बाहिरको काम गर्न नसक्नेहरूले चाहिँ आफ्नो सिप हुनेहरूले त्यो नै गरिराख्नु भएको छ।
भनेपछि अलिकति अब बुन्दै आएका थियौँ, एकपटक पुनर्जागरणमा ल्याउने मन छ?
मन छ हजुर। मैले त पहिले एकदमै धेरै बुनेको झोला भयो अनि त्यो चेदर भयो महिलाहरूले लगाउने खास त भयो, अनि त्यसै गरेर चेलु बाता बन्ने चेलुको उन बाता यत्रो यत्रो पाता बनायो, दुईटा पत्ता बनायो अनि जोडेपछि छोरा मान्छेहरूले घुम्म लगाएर हिँड्ने, गलबन्दी भयो, घुम काम्लो त्यो त हरेउला त कति बुने बुने कि मैले पहिले गाउँमा हुँदाखेरि म 48 सालमा मैले गाउँ छोडेँ।
नयाँ आइरहेको जेनेरेसनलाई हस्तान्तरण गर्ने परिपाटी पनि हाम्रो पुरानै छ नि त, होइन? जिम्मेवार संस्था आदिवासी जनजाति महासङ्घमा पनि अहिले हुनुहुन्छ, नेतृत्व तहमा रहिसकेपछि केही हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने मनमा होला नि, होइन?
त्यो त पक्कै पनि हुन्छ। मलाई अब अरू गर्न नसके पनि वेशभूषा नै हो पुरुषहरूको, त्यो कालो हरेउलाको जिम्मा लिन पायो भने चल्छ पनि। हाम्रो चाहिँ सबै सन्तलाहरूले लाउने रहर गर्नुहुन्छ, त्यो चाहिँ को एउटा व्यवसाय नै गर्न पाए भन्ने कुरा चाहिँ मलाई मनमा लागिरहेको छ।
अहिलेको यो पछिल्लो समयमा महिलाको सहभागिता र महिलाका कुराहरू सुन्ने त्यो चलन चाहिँ कस्तो?
मैले चाहिँ महिला सङ्घको अध्यक्ष गर्दै गर्दाखेरि ओडाले चाहिँ तपाईँहरूले सानो प्रपोजल लेखेर ल्याउनुहोस् 2,00,000 जतिको आयमूलक कार्यक्रम दिन्छौँ भन्नुभयो। अनि म गएँ, अनि गइसकेपछि आयमूलक फेरि झ्याप्पै जे पाए त्यही काम गर्न मान्छेले अब समय लाग्छ, फेरि गरौँ गरौँ पछि चाहिँ बजार व्यवस्थापन गर्न सकेन भन्ने चिन्ता गर्ने कि। अनि मैले चाहिँ सशक्तिकरण कार्यक्रमहरू दिनुहोस् न, पहिले चेतना उहाँलाई जगाइसकेपछि बल्ल फेरि हामीले कुरा बुझाउन सजिलो हुन्छ भने धेरै रिक्वेस्ट गरेँ, उहाँले चाहिँ मान्नु भएन कि, चेतना चाहिँ दिनुहुन्न है भन्ने हो कि जस्तो पनि लाग्यो कि मलाई चाहिँ।
नयाँ पुस्ताले चाहिँ हाम्रो कला, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाज यिनीहरूलाई कसरी ग्रहण गरिरहेछ
त्यो मलाई एकदम चिन्ता लाग्छ। ध्यानै नदिएको अवस्था छ हाम्रो जातिमा चाहिँ। अहिले जेन्जी जेन्जी भनिन्छ, जेन्जी नै अस्ति हाम्रो अब महाधिवेशनमा जेन्जी युवायुवती भाइ बहिनीहरूले चाहिँ सचेतना गराउनको लागि हाम्रो महाधिवेशनभित्रै छिर्नुभयो, होइन? त्यो देख्दाखेरि मलाई एकदमै खुसी लाग्यो। तर हाम्रो जातिमा भनेपछि महिला सङ्घ भनेको अलि उमेर गएकोले चलाउने हो, साझा संस्था पनि त्यस्तैले चलाउने हो जस्तो कि महिला सङ्घ, युवा सङ्घ र विद्या सङ्घ भनेर छ। अनलाइन सिस्टम अब कम्प्युटरको जमाना आएको छ, पढे लेखेका युवा युवतीहरूलाई चाहिँ बढीभन्दा बढी त्यतातिर तान्न पाएपछि यो भनेको संस्था जोगाउन मात्रै होइन, भोलि गएर यो राज्यको कर्णधार बन्न सक्ने, हामी आज यत्तिकै बोल्न सिकेको पनि हिजो त्यही ठाउँमा त काम गर्दै आएर चाहिँ यत्तिकै बोल्न सकेको होइन। उमेर हुँदैबाट आयो भने त उहाँ त भोलि त राज्यको नीति निर्माण गर्ने ठाउँसम्म पुग्न सक्ने आफ्नो क्षमता राख्नुहुन्छ नि त, चिन्ता लाग्छ मलाई। मबाट हुने त म त अस्ति भर्खरै अब यो जेठ मात्रै 1 वर्ष पुग्छ, अब छन्टाल सङ्घको वरिष्ठ उपाध्यक्ष भए त निस्केको, मेरो बाटो भत्कियोस् भनेर त म त कहिले पनि चाहन्न। माया लाग्छ नि, लठालिङ्गै भएको संस्थालाई त्यहाँसम्म ल्याइ पुर्याए। महिला महासङ्घमा म नपुगे पनि मेरो दिदी बहिनीहरू एकजनाले अब यो अघिल्लो कार्यकालको सदस्यमा पुग्नुभयो। कहिले पनि हाम्रो छन्त्याल महिलाहरू कोहीले पनि त्यहाँ पहिला देख्न पाएको थिएन, खालि सङ्घीय परिषद सदस्य भएर झुन्डेर हिँड्नु परेको थियो। गर्व लाग्छ, त्यति भए पनि भयो कि बिस्तारै बिस्तारै पाइला चाहने हो, खुर्किल्ना उब्लिने हो। एकैचोटि मान्छे माथि कोही पनि पुग्न सक्दैन। अझै अब अर्को पद र फेरि अर्को दिदी बहिनीहरू जानु होला, अझै ठुलो पद लिनु होला, त्यो आशा छ मलाई।
समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
रेडियो कार्यक्रममा चाहिँ अब बोल्ने अवसर दिनुभयो, एकदमै धेरै धेरै धन्यवाद।
अब सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर 5 नर्मिता कुलुङ र लोचन कुलुङको यो अनुभव सुनाऊ।
मेरो नाम चाहिँ नर्मिता गुरुङ हो, म महाकुलुङ गाउँपालिका 5 पहिल्यैदेखि हाम्रो वेशभूषा भनौँ न त्यो ओल्लोबाट भनेको र विभिन्न बजारबाट आएको धागोबाट नि हामी फेङ्गा बुनाइमा मात्रै पर्यो, फेङ्गा सुता र एउटा मुर्जुङ्गा फुर्का त्यति चाहिँ हाम्रो आएको थियो। 45 फेङ्गाको अनि छुट्टै मुर्चुङ्गाको 15 अनि राम्रै लाग्यो। यो पछि पनि काम लाग्छ अनि सिकिराख्नुपर्छ, किनभने त्यो तालिम नआएको भए हामी सिक्न वास्ता गर्दैन थियौँ। राम्रै लाग्यो, अब गरियो भने जानिन्छ पनि रहेछ, खासै सिकिसकेपछि गाह्रो रहेनछ भन्ने। पहिला हाम्रो मम्मीहरूले बुन्नुहुन्थ्यो, उहाँहरूको मेलोमा हेर्दाखेरि चाहिँ अलिक गाह्रो जस्तो लागेको थियो, तर आफैले सिकेपछि चाहिँ सकिन्छ रहेछ जस्तो लाग्यो। अब व्यवस्था गरेर बुन्नेतिर लाग्नु पर्ला, सकिन्छ। अर्डर भयो भने त झन् धेरै सिकेकाहरू छौँ, हराइरहेको हाम्रो बाउबाजेको पालादेखिको वेशभूषा हराइरहेको थियो, त्यो पछि फेरि हामीले पछिसम्म बचाइराख्न सक्छौँ, यसरी तालिम दिनुभयो। त्यही भएर धेरै धेरै धन्यवाद भन्न चाहन्छु, त्यही भएर उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
नमस्कार, म चाहिँ लोचन कुलुङ महाकुलुङ गाउँपालिका 5 फेङ्गा बुनाइ सुता फुर्का बुनाइ तालिम सिकिसकेपछि अहिले धेरै युवाहरू आकर्षित पनि भएका छन्। छोरी मान्छेहरू 18-20-22-30 कुनै कुनै त धेरै उमेर छिपिसके पनि पहिल्यैदेखि सिक्न नपाएकाहरू पनि हुनुहुन्थ्यो। अब यो तालिम आइसके पश्चात अहिले धेरैको घर घरमा यो फेङ्गा बुनाइहरू यो सुताफुर्का बुनाइहरूको सुरुवात भइसक्यो। उनीहरू आफ्नो आफ्नो घर घरमा यो सुता फुर्कादेखि फेङ्गा यो सबै अहिले बुन्दै गरेको देख्दा मनमा धेरै खुसी छाएको छ। धेरै चुनौतीहरू पनि आएको थियो, एउटा चिज मात्रै भएर नहुने, धागो पनि अनेक खालका चाहिने। अब त्यही भएर पनि त्यहाँ एक प्रकारको धागो लगे पनि अर्को खालको नहुने, अर्को खालको ल्याउँदा अर्को नहुने, त्यस्तो खालको अथवा कुनै अब सानो साइजको चाहिने, कुनै ठुलो साइजको चाहिने, अब यो भएको हुँदा धेरै चुनौतीहरू पनि थियो। ती चुनौतीहरूलाई पार गरेर यहाँसम्म आइपुग्दा अहिले युवादेखि धेरै उमेरका पाका उमेरकाहरू पनि सिक्न नपाइरहेको अवस्थामा हामीले यो नेफिनले यो ट्रेनिङ लगाइसकेपछि अहिले धेरै कामहरू गरेको देख्दा पुर्ख्यौली यो लुगालाई चाहिँ हाम्रो चाहिँ बाङ्रा भन्छ, यो चाहिँ हाम्रो चाहिँ खासमा नभई नहुने पनि हो। किनभने यो पूजापाठ गर्दा अनिवार्य रूपमा यो बाङ्राको लुगा चाहिन्छ, त्यही भएर यो एकदमै लोभ हुन्छ कि भन्ने जहाँसम्म हाम्रो डर थियो, तर यो नेफिनले यो ट्रेनिङ ल्याइसकेपछि अहिले धेरैको आकर्षण बढेको हुँदा धेरै राम्रो छ। फेरि फेरि यस्तो ट्रेनिङहरू आयो भने अब झन् युवाहरूको आकर्षण बढ्छ कि भन्ने लागेको छ। साथै यो नेफिन परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अबको पुस्तान्तरणको लागि, यो नमासिनको लागि, यो नहराउनको लागि मेरो विचारमा व्यापारको अथवा उचित मूल्यको बजार व्यवस्थापन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दै कुराहरू यही अन्त्य गर्छु।
नर्मिता र लोचन कुलुङको अनुभव पछि कार्यक्रममा अब नेपाल आदिवासी जनजाति महासङ्घकी महिला उपाध्यक्ष चिनीमाया माझीसँग गरिएको कुराकानी सुनौ।
अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन भन्नाले के बुझिन्छ?
आदिवासी प्रश्नको लागि धन्यवाद। आदिवासी र प्राकृतिक स्रोत साधनसँग चाहिँ अन्यासित सम्बन्ध रहेको हुन्छ। जहाँ आदिवासी हुन्छ त्यहाँ प्राकृतिक स्रोतको पनि संरक्षण गरिएको हुन्छ। आदिवासीहरू प्राकृतिक स्रोत बिना बाँच्न सक्दैन। उसको अस्तित्व पहिचान होइन आस्था प्राकृतिक स्रोतमा नै निर्भर हुन्छ। जन्मदेखि मृत्युसम्मको संस्कारको लागि, उसको दैनिक जीवनयापनको लागि, उसको धर्म संस्कार संस्कृति, उसको आस्था होइन धार्मिक आस्था हुन्छ नि, प्रकृतिसँग नै सम्बन्धित हुन्छ। जस्तो भूमिको पूजा गर्छन्। आदिवासीहरू नै प्राकृतिक पूजक हुन्, उनीहरूले प्रकृतिलाई नाश गर्दैनन्, प्रकृतिलाई बचाउने गर्छन्, प्रकृतिलाई पुज्छन् अनि उसको संरक्षण पनि गर्छन्। प्रकृति नै आदिवासीहरूको एउटा पहिचान हो। जहाँ आदिवासी हुन्छ त्यहाँ प्रकृतिको संरक्षण भएको हुन्छ। तर अहिले प्रकृतिको संरक्षणको निमित्त सरकारले विभिन्न ऐन कानुनहरू बनाएर संरक्षणको लागि भनेर बनाइएको हुन्छ। र त्यहाँ चाहिँ सेना प्रहरी परिचालन गरेर सरकारी निकायहरूले त्यसको संरक्षण भनेर बसेका हुन्छ। त्यहाँ चाहिँ आदिवासीहरूको अधिकार हनन भएको हुन्छ। यसको लागि चाहिँ थुप्रै घटनाहरू छन्। जस्तो अब हाइड्रो पावरको कुराहरू गरौँ, राष्ट्रिय निकुञ्जको कुराहरू गरौँ, शिकार आरक्षण निकुञ्जहरूको कुरा गरौँ होइन, यी सबै ठाउँमा जब जब राज्यले नीति बनाएर त्यहाँ चाहिँ सुरक्षाकर्मीहरूको क्याम्प राखेर रा, त्यसको संरक्षण गर्ने भनिएको छ। त्यहाँ आदिवासीहरूको चाहिँ अधिकार हनन हुने, त्यहाँ चाहिँ उनीहरूको विस्थापन हुने। आदिवासीहरू त्यहाँबाट विस्थापन हुँदाखेरि चाहिँ ऊ आफू मात्रै विस्थापन भएको हुँदैन, उसले आफ्नो भाषा धर्म संस्कार संस्कृति सबै उसले चाहिँ त्यहाँबाट छोडेर जानुपर्ने हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि कस्तो ठाउँमा बसाइ हुन्छ, कुन समाजमा उसको बसाइ हुन्छ, उसको भाषा त्यहाँ बोलिन्छ कि बोलिँदैन, ती सबै कुराहरूले चाहिँ असर पारेको हुन्छ। त्यसले गर्दा चाहिँ यसको निमित्त अब हामीले प्रकृति र आदिवासीहरूको साइनो सम्बन्ध कस्तो छ त भन्ने विषयमा नेपाल आदिवासी जनजाति महासङ्घले यसलाई एउटा साइनो अभियान भनेर चाहिँ एउटा अभियान चलाएको छ। अहिले पनि हामी यहाँ धेरै 50-60
जमिनको पानीको समुदायको सम्बन्धको
खोजी खोजी अनि त्यसपछि त्यसको डकुमेन्टेसन, त्यसको चाहिँ भिडियो होइन, लिखित पब्लिकेसनहरू अध्ययनहरू गरिराखेको छ। राम्रो राम्रो एउटा भिडियोहरू बनिरहेको छ। यसले यो चाहिँ केही हदसम्म मलाई लाग्छ भने यो चाहिँ पुस्तान्तर अब आदिवासीहरूको जुन एउटा ज्ञान सिपको कुराहरू छ यो चाहिँ पुस्तान्तर पनि हुन सकेको छैन कि। किन भन्दाखेरि एक त आदिवासीहरूको ज्ञान सिप कथा इतिहास सबै अलिखित हुन्छन्, सुनाउँदै आएको कथामा आधारित हुन्छ। अब पुज्ने तरिका पनि बुढापाकाहरू होइन उहाँहरूले भनेको आधारमा हुन्छ। अब बाहुनहरूको जस्तो वेद पढेर होइन बुद्ध धर्मावलम्बीहरूको चाहिँ त्यो पढ्छन् नि, त्यस्तो हुँदैन। हाम्रो जे छ नि त्यो अलिखित र चाहिँ अब मखीहरूमा जे भनेर नै त्यो सबै कार्यहरू हुने भएको हुनाले जब त आदिवासीहरूलाई प्रकृतिसँग छुट्याइन्छ त्यो कुराहरू पनि छुट्न जान्छ, त्यो साइनो सम्बन्ध पनि छुट्न जान्छ। त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ अब पुस्तान्तरको कुरा गरेँ मैले। अब यसरी भिडियो बनाएर हुन्छ होइन, एउटा रिसर्च अनुसन्धान गरेर एउटा पब्लिकेसन गरेर हुन्छ। यो चाहिँ अब भावी पुस्ताहरूलाई चाहिँ एउटा त्यो अध्ययन गर्ने दस्तावेज आउने पुस्ताहरूलाई पनि यो चाहिँ एउटा दस्तावेजको रूपमा उनीहरूले अध्ययन त्यो बेला यो भनेर अध्ययन गर्न पाए। हामीले आदिवासी ज्ञानको कुरा गर्नु पर्दाखेरि चाहिँ यसरी नै आन्दोलन गर्दा गर्दा आदिवासी ज्ञान अहिले एक एक वर्षमा चाहिँ आदिवासी ज्ञान सम्मेलन पनि यसपालि पनि गरेको थियो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले। यसमा चाहिँ भारत अनि त्यस पछाडि चाइना दुई तिनवटा कन्ट्रीबाट नै आउनु भएको थियो। आदिवासीको ज्ञान सम्मेलन गर्ने गरेका छौँ अनि त्यो चाहिँ सेयरिङ आफूले भएका कुराहरू अनुसन्धान गरेर आएका कुराहरूलाई त्यहाँ चाहिँ एकासम्म छलफल सेयरिङहरू गर्ने गरिएको छ। युनिभर्सिटीमा आदिवासी ज्ञान मास्टर डिग्रीको चौथो सेमिस्टरमा मास्टर डिग्रीमा चाहिँ यो आदिवासी ज्ञान कोर्स भनेर अध्ययन गराउन थालिएको छ। यो चाहिँ आदिवासीहरूबाट अनुसन्धान गरेर ती कोर्सहरू तयार गरिएको पढाइ पनि हुन्छ। त्यहाँ अब केही शुल्क तिर्नुपर्छ, कतिले चाहिँ छात्रवृत्ति पाएर पनि त्यहाँ अध्ययन गरिराखेको छ। अब यसरी बिस्तारै यो आदिवासीहरूले आफ्नो ज्ञान सिप संस्कार संस्कृतिहरूलाई चाहिँ अब पुस्तान्तरमा र दस्तावेजमा अडि बढी ध्यान दिन थालिएको छ अहिले।
आदिवासी महिलाको यो व्यवस्थापकीय परम्परागत भूमिका चाहिँ कस्तो हो?
पुर्खाहरूले बाजे बराजुहरूले भन्दाखेरि चाहिँ हामी चाहिँ आदिवासीहरू चाहिँ मातृसत्तात्मक हो होइन, तर अहिले सामाजिक प्रभाव जुन छ अब त्यसले गर्दाखेरि समाजको प्रभाव त पर्छ नि, त्यसले गर्दाखेरि अहिले आदिवासी महिलाहरू पनि एउटा पितृसत्तात्मक सोचबाट चाहिँ ग्रसित भएको पाइएको छ, भएको छ, धेरै घटनाहरू पनि भएको छ। आदिवासी महिलाहरूले चाहिँ अब यो कुराहरूलाई बुझेर ठाउँ ठाउँमा आफ्नो प्रतिनिधित्वको चाहिँ आवाजहरू उठाइराखेको छ। म नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको अध्यक्ष हुँदाखेरि 2018 हामीले सिलो समिति भनेर चाहिँ सबै महिलाहरूको चाहिँ भेदभावको अन्त्य महासन्धि होइन सिडमा चाहिँ प्रत्येक वर्ष त्यहाँ स्याडो रिपोर्ट बुझाउँछ। त्यसमा चाहिँ हामीले राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ अनि महिला मञ्च पाङ्ग महिला सङ्घ अनि इनोल्याक यो आदिवासी महिलाहरूको कानुनी सचेतना समूह भन्ने छन् चारवटा अर्गनाइजेसन मिलेर हामीले स्याडो रिपोर्ट बुझाएका थियौँ जेनेभामा। त्यसमा चाहिँ अक्टोबरमा चाहिँ सिडो समितिले चाहिँ नेपाल सरकारलाई 53 बुँदामा एउटा सुझाव पेश गरेको छ। त्यसमा चाहिँ 41 एमा चाहिँ के लेखेको छ भने आदिवासीहरूको अधिकार सुनिश्चित गर्नको लागि युएन रिप अनुसार संविधान संशोधन गरेर आदिवासीहरूको प्रतिनिधित्व सुनिश्चित गर भनेर निष्कर्ष सुझाव दिएको छ। तर त्यो सरकारले अहिलेसम्म कार्यान्वयन त के त्यो जानकारी पनि लिन चाहँदैन, तर पनि हामीले त्यसको लागि त अब पहल गर्न चाहिँ छोडेका छैन र पनि पछिल्लो पटक चाहिँ फेरि GR 39 भनेर चाहिँ फेरि यो आदिवासी र युवाहरूको चाहिँ भनेर एउटा GR 39 सिलो समितिले फेरि एउटा निष्कर्ष सुझावहरू दिएको छ। त्यसले अब अहिले जो पहल चाहिँ आदिवासी महिलाहरूले गरिरहेको छ भन्नु पर्यो होइन,
हाम्रो ऐन कानुन र राज्यका नीतिहरूले महिला अधिकारलाई सुनिश्चितता त्यो दिएका छन्।
राज्यको कानुनले भन्दाखेरि अब सबै ठाउँमा 33% महिलाको व्यवस्था गरेको छ, तर आदिवासी महिला भनेर चाहिँ कहीँ पनि उल्लेख गरिएको छैन। हामी त 142 जातजाति 124 भाषा भाषीहरू छौँ नि त, अनि यो सबैको पहिचान त गरिएन। तर एउटा समूहगत महिलाहरूको त हुन सक्छ नि त, जस्तो मधेसी महिला, दलित महिला, आदिवासी महिला होइन लगायत पिछडिएको वर्गको महिलाहरू भनेर छुट्याइनु पर्थ्यो। त्यो नभइकन सोलो डोलो एउटै बास्केटमा चाहिँ 33% महिला भनेर 33% महिला चाहिँ हुनुपर्छ भनेर हालेको हुनाले हामी चाहिँ त्यसको पनि खण्डन गरिरहेका छौँ। एउटै बास्केटमा हालिनु भएन, एउटै बास्केटमा महिलाहरू चाहिँ हालेर 33% महिलाको प्रतिनिधित्व भनेर भाग्यो भने कहिले पनि आदिवासीहरू पुग्न सक्दैन कि। आदिवासीहरू पुगे तापनि, आदिवासी महिलाहरू पुगे तापनि अनुहारको आदिवासी महिलाहरू चाहिँ पुग्यो, तर वास्तवमा सवाल बोकेको अनुहारहरू चाहिँ त्यहाँ पुगेको छैन। वास्तवमा भएको यथार्थ घटनाहरूलाई मैले यहाँ राख्न चाहेको हो।
जैव विविधता संरक्षणमा आदिवासी महिलाहरूले कस्तो योगदान दिएका छन्?
पुरुषहरूमा भन्दा पनि आदिवासी महिलाहरूमा जैव विविधता सम्बन्धी धेरै ज्ञान हुन्छ। महिलाहरू नै त्यो प्रकृतिसँग बढी घुलमिल भएको हुन्छ, उनी उसैसँग दैनिक जीवन चाहिँ यापन गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि आदिवासी महिला र जैविक विविधता भनेको एकअर्काको नङ र मासुको जस्तो सम्बन्ध हो। यो बचाउनको लागि भनेपछि चाहिँ महिलाहरूमा त्यो सिप हुन्छ नि त। अब एउटा भनौँ तरकारी टिप्ने तरिकामा पनि फर्सीको मुन्टा कहाँबाट टिप्नुपर्छ भन्ने पनि एउटा महिलाहरूमा ज्ञान हुन्छ क्या। अहिले बजारमा किन ल्याउँछ नि हँसियाले चाहिँ जरै समेत काटेर ल्याउँछ नि, तर त्यो त होइन नि त। ठ्याक्क त्यो फर्सीको मुन्टा टिप्दा पनि अब यहाँनिर त्यो आँख्ला हुन्छ होइन, त्यो आँख्लाभन्दा अलिकति एक अमल जति छोडेर त्यो मुन्टा टिप्नुपर्छ भनेर हामीलाई आमाहरूले सिकाउनुहुन्थ्यो क्या।
त्यो मुन्टा
फेरि पलाओस्, त्यहाँबाट फेरि अर्को 2-3 हाँगा पलाउँदो रहेछ त्यो छोडेको ठाउँबाट, अनि त्यो मुन्टा त टिपिरहनु पाए खाइरहनु पाए उसको जति आयु छ होइन। मतलब के भने जैविक विविधतासँग पनि अब जडीबुटीकोहरूको ज्ञान महिलाहरूसँग हुन्छ। अब अहिले जडीबुटी अनि त्यस्तै अब मानौँ एउटा मर्चा बनाउने ज्ञान महिलाहरूले बनाउँछ नि त, त्यो मर्चा बनाउने कति किसिमको चाहिँ त्यो जडीबुटी प्रयोग गर्नुपर्छ भनेर महिलालाई जानेको हुन्छ। तर अहिले त्यो चाहिँ जडीबुटी नै नाश भइसक्यो, कतिपय त जङ्गलमा पाइन्छ। अब पहिला त यस्तो खेतको फाँटोहरूमा नि पाउँथ्यो क्या, मैले अब देख्दैखेरिकै कुरा हो। खेत जग्गा जमिनहरू के भयो त भन्दा सबै हाउसिङ कम्पनी भएर अब त 4-5 टुक्रा हुन थाल्यो कि, जग्गा जमिन पनि सबै आधुनिकतामा आयो। खेती गरेर खान मान्छेले छोडिसक्यो, आफूले कमाइ खाने जग्गा जमिनहरूमा पनि त्यो नहुने, जङ्गलमा निकुञ्ज हुने होइन, जान नपाइने, गयो एउटा जनावरको चाहिँ आक्रमण, अर्को चाहिँ सुरक्षाकर्मीको आक्रमण सुरक्षाकर्मीको कति हाम्रो आदिवासी महिलाहरू शिकार बनेका छन् यसको फेरि छुट्टै कथा छ, त्यो धेरै लामो कथा छ, भनिसक्दै छैन। यसको एउटा अनुसन्धान पनि गरिएको छ, महिला महासङ्घले पनि यसलाई गरिएको छ। जस्तै अब लाहोर निपले पनि यो चाहिँ निकुञ्जहरूबाट यस्तो भएको घटनाहरूको एउटा अनुसन्धान भएर पब्लिकेसनहरू गरेको छ। त्यसमा म पनि अब अलिकति सहभागिता भएको थिएँ, सहयोगको रूपमा पीडादायी छ भन्नुपर्छ।
भनेपछि जनजाति दिदीबहिनीहरू इन्डिजिनियस नलेज अर्थात् परम्परागत ज्ञानका खानी हुन् भन्न सकिन्छ?
एकदमै परम्परागत ज्ञान अहिले तपाईँको के छ भने अनुसन्धान गर्न बाहिरबाट आउँछन्, हामी भए अर्को ज्ञान बताउँछौँ, अनि उहाँहरू चाहिँ विज्ञ हुन्छ क्या, किनभने उहाँहरूको त हात चल्छ, हाम्रो चाहिँ मुख चल्ने भयो, उहाँहरूको चाहिँ कलम चल्ने भयो, कलम चल्नेले लेख्छन्, दस्तावेज बनाउँछन्, उहाँहरू विज्ञ जुसले बताउँछ नि आफ्नो ज्ञान, उनीहरू चाहिँ कहिले विज्ञ हुन सक्दैन। वास्तवमा भने नि आदिवासी महिलाहरू वैज्ञानिक हुन्, उनीहरूलाई कुन बेलामा कुन जडीबुटी टिप्नुपर्छ, यसले के काम गर्छ, पहिला पहिला कहाँ डक्टरको औषधि खान्थ्यो र होइन, अब हाम्रो आमा बुवाहरूले त हस्पिटल नदेखिकन आफ्नो चाहिँ ऊ भयो जडीबुटीहरू खानुहुन्थ्यो केही भयो भने, त्यस्तो आदिवासीको ज्ञानको भण्डारै हो। तर यो भण्डार चाहिँ अब अहिले राज्यले समर्थन गर्न किन लागिरहेको छैन, आदिवासी भन्न बित्तिकै त्यो ठाउँमा चाहिँ एउटा केही न केही प्रोजेक्ट लगेर त्यहाँबाट आदिवासीले विस्थापित गराउनुपर्छ भन्ने नजर चाहिँ परिरहेको हुन्छ। किन भन्दाखेरि विकास गरिनुपर्छ, विकासको विरोधी हामी पनि होइनौँ, इभन आदिवासी विकास विरोधी होइन, तर किन चाहिँ मैले भने राज्यलाई दोष दिइरहेको छु भने, यदि त्यो ठाउँबाट जुन ठाउँमा आदिवासीहरूको ज्ञान छ, आफ्नो भूमि परम्परा प्रथाहरू छ, त्यो ठाउँबाट आदिवासीहरूलाई त्यहाँबाट विस्थापित गराइन्छ भने उसको संरक्षण पहिला गरिनुपर्छ कि पर्दैन त, तर त्यो कहिले पनि सरकारले सोचेको छैन। जुन विषय चाहिँ नेपालको 2072 सालको संविधानमा पनि यो व्यवस्था गरिन सकिने भनेर लेखिएको छ, तर त्यो कार्यान्वयनमा अहिलेसम्म गरेको देखिँदैन होइन। त्यसले गर्दाखेरि अब आदिवासी महिलाहरूको ज्ञानको भण्डार पनि बिस्तारै बिस्तारै यो चाहिँ लोप भइसकेको अवस्था चाहिँ छ, तर भने यसलाई कति हदसम्म चाहिँ हामीले यसलाई संरक्षण गर्न सक्छौँ भन्ने चाहिँ फेरि हामी आफैमा पनि सजग हुनुपर्छ भन्ने लाग्छ।
हाम्रो युवा युवतीहरूलाई कसरी जोड्न सकिन्छ, नीति निर्माण तहसम्म महिलाको सहभागितालाई बढाउन कस्तो कदम चाल्नु पर्ला?
एक पहिलो नम्बर हामी आफै पनि सक्रिय हुनुपर्छ आफ्नो अधिकारको लागि, दोस्रो नम्बरमा सरकारले नीति बनाउनु पर्छ, सबै आदिवासीहरूलाई चाहिँ स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व बनाउने एउटा पोलिसीहरू बनाउनु पर्नेछ, त्यो बनाएर मात्रै पनि भएन त्यो कार्यान्वयनमा पनि ल्याउन सक्नुपर्छ। त्यति मात्रै नभइकन त्यहाँ आदिवासीको नाममा मात्रै आदिवासी लगेर पनि भएन, जो आदिवासीको ज्ञानको लागि आदिवासीको लागि वर्षौंदेखि लडिराखेको छ ती व्यक्तिहरूमा सरकारले बढी ध्यान दिनुपर्छ होला भन्ने लाग्छ। त्यो भनेको राज्य दायित्व हो, हामी आदिवासीहरूले राज्य बनाउने हो, हामी राज्य ध्वस्त पार्ने होइन। जति आदिवासीहरूको संरक्षण हुन्छ, आदिवासीहरूको भाषा धर्म संस्कार संस्कृति उहाँको परम्परागत प्रथाहरूको संरक्षण राज्यले गरेको छ गर्छ, त्यति नै राज्य बलियो हुन्छ, सुन्दर राज्यको परिकल्पना गर्न सकिन्छ त्यो भयो भन्ने लाग्छ। यसमा चाहिँ हामीले पनि र राज्यले पनि जति पनि हामीमा भएको ज्ञान छ, अब यो ज्ञानहरू लोप हुने अवस्था भइसकेको हुनाले, किनभने अब युवाहरू अलिकति पढ्यो कि विदेश जाने भयो कि त्यो बाध्यता पनि छ, त्यसले गर्दाखेरि यो पुस्तान्तरणको लागि चाहिँ युवा युवतीहरूलाई पनि अगाडि यस विषयमा अलिकति आकर्षित गराउन सक्नु पर्यो, बुझाउनु पर्यो। आदिवासी ज्ञान सम्बन्धी चाहिँ 7-8 क्लासदेखि चाहिँ आदिवासी ज्ञानको चाहिँ कोर्स पाठ्यक्रमको रूपमा पनि अगाडि बढायो भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अझ यसलाई मातृभाषामा पनि होइन त्यसै अब अरू भाषाहरूलाई पनि त्यसै संरक्षण गर्दै लाने, र यो आदिवासीको ज्ञानलाई पनि त्यो मातृभाषामा होइन लान सक्यो भने भाषा पनि बच्यो ज्ञान पनि बच्यो, त्यो भयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
हस्, कार्यक्रम साइनोको लागि यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस्, यो कार्यक्रम साइनो सुनेर बसिरहनु भएको तमाम सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद, अनि कार्यक्रम साइनोलाई पनि हजुरलाई पनि धेरै धेरै धन्यवाद नेपाली आदिवासी जनजाति महासङ्घको तर्फबाट।
उहाँ हुनुहुन्थ्यो सिनेमा माझीज्यू, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष, नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्षज्यू हामीसँग कुराकानी गर्दै।
उपाध्यक्ष सिनेमा माझीसँग गरिएको कुराकानीसँगै आजका लागि कार्यक्रम साइनोको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले जनाउ गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह र सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदीप 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने उपाध्यक्षद्वय मनमाया छन्त्याल, चिनीमाया माझी, नर्मिता कुलुङ र लोचन कुलुङलाई धेरै धेरै धन्यवाद। जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला। म अर्जु विष्ट सल्यानी ओझेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग नेफिन्द्र वाईएईको सहकार्य रहेको छ।